نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. آج ہم انشاءاللہ تعالی سورة سبا شروع کریں گے. یہ جیسے نام سے پتا چل رہا ہے سورة سبا, تو سبا سے متعلق ہے بات. اس میں سبا یمن کا ایک علاقہ تھا, اور اس سے پہلے ہم سورة نمل میں بھی ملکہ سبا کے بارے میں پڑھ چکے ہیں. تو اللہ تعالیٰ نے اس شہر کو بہت نعمتوں سے نوازا تھا, بہت باغات تھے یہاں پہ, سبزہ تھا, ہریالی تھی. لیکن جب اس شہر کے لوگوں نے اللہ کی نعمتوں کی ناشکری کی تو اللہ تعالیٰ نے کیسے ان سے یہ نعمتیں چھین لی اور اس شہر کے رہنے والوں کو ہلاک کر دیا. یہ بات اس صورت میں آئے گی. یہ صورت آپ دیکھیں گے شکر کے گرد گھومتی ہے, اس میں نعمتوں کا بہت ذکر ہے. سورہ عذاب جو تھی اس کی آخری آیت میں تھا کہ اللہ تعالیٰ نے امانت پیش کی انسان پر, تو انسان نے امانت کا بھار اٹھا لیا. اور اب اس کے بعد اللہ تعالیٰ ان میں جو اس کا حق ادا کریں گے ان کو مغفرت اور ان کے لیے اللہ تعالیٰ مہربانی عطا فرمائے گا, اور جو لوگ اس ذمہ داری کو نہیں اٹھائیں گے ان کے لیے عذاب ہیں. اس صورت میں بھی پھر اس کے بعد جو لوگ اس ذمہ داری کو نہیں اٹھاتے ان کی بات آئی ہے, جو لوگ ناشکری کرتے ہیں ان کی بات آئی ہے. یعنی اس امانت کو اٹھانے کے بعد جو سب سے اہم حصہ اس امانت کا ہے وہ یہ ہے کہ توحید پہ قائم رہا جائے, اور توحید کے اوپر قائم رہتے ہوئے اللہ کی فرما برداری کی جائے, کسی کو اس کے ساتھ شریک نہ کیا جائے. اسی کا تذکرہ اس صورت میں ہے. پھر یعنی توحید کے گرد بھی یہ صورت گھومتی ہے. توحید اور شکر گزاری ایک ہی بات ہے, اس لیے کہ جو اللہ تعالیٰ کی شکر گزاری ہے اس میں سب سے پہلی چیز ہی توحید ہے, توحید پر ایمان ہے. وہ شکر گزار نہیں کہلائے گا جو توحید پہ ایمان نہیں رکھتا. یاد رکھیے یہ بات. آپ کسی کو جو مشرک ہے اس کو یہ نہیں کہہ سکتے یہ بڑا شکر گزار ہے, کیونکہ شکر گزاری میں پہلی چیز ہے توحید. یہ اس کا تھوڑا سا تعلق پچھلی سورت کے ساتھ ہے. پھر سورہ عذاب میں آخری آیت ہے وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا, اور اس سورت میں شروع میں ہی آ جاتا ہے وَهُوَ الرَّحِيمُ الْغَفُورُ. سورہ عذاب میں کفار نے قیامت کے متعلق سوال کیا تھا کہ قیامت کب آئے گی, آیت نمبر 63 میں یسألک الناس عن الساعة, اور اس سورت میں اللہ تعالیٰ نے ان کے انکار کی بات بتائی ہے کہ وہ کہتے ہیں وقال الذین کفروا, یہ آیت نمبر 3 میں آتی ہے بات. یہ سورت مکی دور کے سٹارٹ یا مڈ میں نازل ہوئی ہے, جب مشرقین مکہ اسلام اور مسلمانوں پر طرح طرح کے اعتراضات کرنے لگے تھے. مصحف کی ترتیب کے اعتبار سے اس کا نمبر 34 ہے, اور نزول کے اعتبار سے اس سورت کا نمبر 58 ہے. اب یہ تھوڑا سا اس کا مختصر تعارف تھا, اور اب دیکھتے ہیں ہم آج اس سورت میں ہم آیت نمبر 1 سے 14 تک انشاءاللہ تعالی, جس میں کہ ہم داؤد اور سلیمان علیہ السلام کے بارے میں پڑھیں گے کیونکہ وہ کیسے پیارے شکر گزار بندے تھے اللہ تعالی کے. بسم اللہ الرحمن الرحیم. الحمدللہ, ساری تعریف اللہ کے لیے ہے. آپ اس سورت کو دیکھیں گے کہ جیسے پہلے ہم نے سورہ کہف بھی اسی طرح سے دیکھی, اس کے بعد سورہ فاطر بھی ایسی ہے الحمدللہ سے شروع ہونے والی, تو یہ سورت الحمدللہ سے شروع ہوتی ہے. اور آپ نوٹ کریے گا جن سورتوں का स्टार्ट अल्हम्दुलिल्लाह से होता है, उनमें खास तौर पर अल्लाह ताला की तरफ से जो नेमतें होती हैं जाहिरी बातनी वो याद दिलाई जाती है। वैसे तो कुरान करीम में जगह जगह अल्लाह ताला ने अपनी नेमतों को जिक्र फरमाया है, लेकिन खास तौर पे ऐसी सूरतों में आप देखेंगे नेमतों की बहुत याद दहानी कराई जाती है, और इंसान को असल में ये याद दिलाना होता है कि आप शुक्र गुजार बने, आपकी शुक्र गुजारी आपसे मतलूब है। तो ये एक उसी तरह की सूरत है जो अल्हम्दुलिल्लाह से शुरू हो रही है, और इसमें भी शुक्र गुजारी के ऊपर बहुत बात आएगी और अल्लाह ताला की नेमतों की भी बात आएगी। तो अल्हम्द, हम्द जो है हम इसको जैसे कहते हैं तारीफ, तारीफ हम्द तारीफ भी है, शुक्र भी है इसके अंदर। और अल्लाह की हम्द जो होती है वो तीन किस्म की होती है। नंबर वन कौली हम्द। कौली हम्द का मतलब क्या, जिन कलिमात से अल्लाह ताला ने अपनी हम्द बयान की है उन्हीं कलिमात से अल्लाह ताला की हम्द बयान की जाए। मसलन बेहतरीन कलिमा जो हम्द बयान करने का है वो क्या है, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, ठीक है। फिर उसके अलावा भी जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम ने सुभान अल्लाह व बिहम्दी सुभान अल्लाह अलअज़ीम ये कलिमात भी सिखाए हैं हमें। इसी तरह मसलन कुरान करीम में आता है हु अल्लाहुल खालिकुल बारीउल मुसव्विरु लहुल अस्माउल हुस्ना युसब्बिहु लहु मा फिस समावाति वल अर्द व हुवल अज़ीज़ुल हकीम, सूरह हशर की आखिरी आयात में से है। तो ये भी हम्द के कलिमात हैं। इसी तरह हदीस में ला इलाहा इल्लल्लाह वहदहु ला शरीका लहु लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन कदीर, ये भी हम्द के अल्फाज हैं। तो हम्द के बहुत सारे अल्फाज हैं, इनसे अल्लाह ताला की हम्द बयान की जाए। ये कौली हम्द है ना, उठते बैठते हम अल्हम्दुलिल्लाह शुक्र अल्हम्दुलिल्लाह इस तरह से हम कहते रहते हैं, ये भी कौली हम्द है। फिर है दूसरी फेली हम्द। फेली हम्द क्या है कि इखलास के साथ अल्लाह की रजा के लिए उसकी इबादत की जाए, उसके हुक्मों को माना जाए, उसकी तौहीद को माना जाए। सबसे पहली तो चीज क्या है, तौहीद। ये फेली हम्द है। तो हम्द सिर्फ ये कह देना नहीं होता कि हम बस अल्लाह की तारीफ कर रहे, हम्द ये भी है कि इखलास के साथ अल्लाह की रजा के लिए उसकी इबादत की जाए, ये भी अल्लाह की तारीफ। फिर हम्द हाली है कि हाल आपका ऐसा हो कि जिसमें हर हाल में अल्लाह की तारीफ आप करें, कि मसलन है जब मुसीबत नाजिल हो, कोई बीमारी आए, कोई तकलीफ आए, तो भी इंसान कहे अल्हम्दुलिल्लाह अला कुल्ली हाल, ठीक है। इसलिए क्यों हम उस वक्त हम्द बयान करते हैं, क्योंकि मुसीबत और तकलीफ में भी हम नहीं जानते इसमें क्या खैर है, हम नहीं जानते हमारे गुनाहों का कितना कफारा हो रहा है, हम नहीं जानते इससे हमारे दर्जे कितने बुलंद हो रहे हैं। तो हम उस वक्त इसलिए नहीं करते हम के बड़ा हम शुक्र अदा कर रहे हैं कि ये मुसीबत आ गई, बड़ा अच्छा हुआ अल्लाह ने मुसीबत डाल दी, इसलिए नहीं कर रहे, बल्कि हम इसलिए उस वक्त अल्हम्द कहते हैं हाल में, उस हाल में भी कि अल्लाह तेरी तारीफ है, तेरा ही शुक्र है, हाल हाल में मैं तेरा शुक्र अदा करती हूँ, हर हाल में मैं तेरी हम्द बयान करती, तेरी तारीफ करती, समझाए। तो यानी मुसीबत आए तब भी हम्द के कलिमात, और नेमत मिले राहत मिले तब भी इंसान हम्द के कलिमात मिले तब भी अल्लाह को ना भूले हर हाल में। यानी ये नहीं होता कि इंसान के ऊपर मुसीबत आती है तो तभी वो हम्द कहना बंद कर देता है और अपने रोने रोता रहता है, बल्कि जब इंसान पर नेमत आती है, इंसान के ऊपर अल्लाह की नवाजिशें होती हैं, तब भी वो हम्द के कलिमात कहना भूल जाता है, तब भी वो अपनी तारीफें करने लगता है, तब भी वो अल्लाह को अल्लाह से ऐसा गाफिल हो जाता है, उसको याद भी नहीं रहता कि कोई अल्लाह है जिसने उसके ऊपर नेमतों की ये बारिश की हुई है, वो बस गुम हो जाता है उन्हीं नेमतों के अंदर। तो हम्द हाली क्या है कि हर हाल में मुसीबत हो, परेशानी हो, बीमारी हो, तकलीफ हो, या नेमत हो, आसानी हो, आसाइशें हो, लग्जरीज हो, हर हाल में अल्लाह की हम्द बयान करना, ठीक है। और आप देखेंगे अल्लाह ताला की हम्द बयान करने वाले लोग, उनकी भी आज हम बात पढ़ेंगे। लेकिन देख लें आपके इब्राहिम अलैहिस्सलाम ने कैसे हम्द के कलिमात कहे थे जब उनको नेमत मिली थी। सूरह इब्राहिम में हमने पढ़ा था, अल्हम्दुलिल्लाहिल्लज़ी वहबली अलल किबर इस्माइल व इसहाक, अल्हम्दुलिल्लाह उस अल्लाह की तारीफ है जिसने मुझे बुढ़ापे में इस्माइल और इसहाक अता किए। तब औलाद मिलने पे भी वो अल्लाह की हम्द बयान कर रहे हैं। फिर आप देखते हैं सूरह नमल में, वलकद आतैना दाऊद व सुलेमान इल्मा, बेशक हमने दाऊद और सुलेमान अलैहिस्सलाम को इल्म अता फरमाया। वकाला, दोनों ने कहा अल्हम्दुलिल्लाहिल्लज़ी फद्दलना अला कसीरिन मिन इबादिहिल मुमिनीन, के तमाम तारीफ तमाम शुक्र हम्द जो है वो अल्लाह की है, जिसने अल्लाह के लिए जिसने हमें फजीलत दी बहुत सारे अपने ईमान वाले बंदों पर। सूरह नमल 15 में ये अल्लाह ताला अपनी हम्द से बहुत खुश होता है। एक आदमी ने नमाज में रुकू से उठने के बाद जब कलिमात कहे, रब्बाना वलकल हम्द हम्दन कसीरा तय्यबा मुबारका फी, तो अल्लाह ताला को इतने ये कलिमात पसंद आए कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैंने 30 से भी ज्यादा 30 से भी ज्यादा फरिश्तों को देखा, वो इन कलिमात की तरफ झपट रहे थे कि कौन इन कलिमात को पहले लिखता। सुभान अल्लाह। तो हम अपनी नमाजों में जब रुकू से उठें तो सिर्फ रब्बाना वलकल हम्द कह के आगे ना चले जाएं, बल्कि हमदन कसीरन तय्यबन प्यार से ये कहें कलिमात, अल्लाह ताला को बहुत प्यारे ये कलिमात। तो लेकिन ये वही कह सकेगा ना जो थोड़ी देर के लिए वहीं पे उस पोजीशन में ठहरेगा, और जो जल्दी जल्दी पढ़ा तो वो रब्बाना लकल हम्द भी तो जाते जाते ही कहेगा सजदे में, ठीक है। तो अल्लाह ताला ने अपनी तारीफ के साथ अपनी हम्द के साथ ये सूरत शुरू की है। अल्लाह कौन, अल्लाह कौन, वो अल्लाह अल्लज़ी लहू मा फिस्समावाति व मा फिल अर्ज, जिसके लिए है। ये जो ला है ना, इसके दो माने हैं यहाँ पे। ये है वो नोट्स जो आपको लिख लेने चाहिए, बाकी जो चीजें मैं आपको एक्सप्लेन करती हूँ भले नहीं भी लिखे, ये पॉइंट्स लिखने जरूरी है। मसलन अलहम्द का क्या माना, अलिफ लाम किस चीज का, लहू में ला क्यों है। तो स्टूडेंट्स पूछते हैं हम क्या क्या लिखें, तो कम अज कम ये चीजें तो जरूर लिखें ना। जो आपको ये ऐसी बता रही हूँ कि जो बाद में आपको भूल जाएंगी, फिर आप अपनी कॉपी खोलेंगे तो अगर लिखी होंगी तो इंशाल्लाह ताला आपको फिर दोबारा रिमाइंडर हो जाएगा। लहू ला किस चीज का है, दो माने इसके। नंबर वन, हर चीज अल्लाह की है, उसके लिए है तो मतलब उसकी है, यानी उसकी मखलूक है। नंबर टू, उसके लिए यानी उसके कब्जा कुदरत में है, उसके कंट्रोल में है ना, उसके अंडर है, कोई उसका मुकाबला नहीं कर सकता, वो मालिक है उनका, उसका कब्जा है उनके ऊपर, उसका होल्ड है उनके ऊपर, समझ आ गई। तो लहू, अब आप ये ला से ये माने दोनों जहन में रखते हुए कि क्या माना कि अल्लाह की मखलूक है, आगे हम पढ़ेंगे क्या क्या, और कब्जा है कुदरत है उसका, किस चीज से लहू किस के लिए आया, माफिस समावाति व माफिल अर्ज, हर उस चीज के लिए जो आसमानों में और जो कुछ जमीन में। और शुमार करने लगे क्या क्या चीजें हैं आसमानों में, हमें तो सिवाय फरिश्तों के भाई और कुछ पता नहीं। अब जो साइंस हमें चीजें बताती है, ये भाई बहुत सितारे हैं, सैयारे हैं, बहुत सारे और सूरज हैं, बहुत कुछ है, इतने इतने आसमान हैं और पता नहीं क्या क्या और गैलेक्सीज हैं। और इमेजिन करें थोड़ी देर के लिए, अल्लाह की अजमत आपके दिल में समा जाएगी कि सब कुछ उसकी मखलूक है और सब कुछ उसके कब्जे कुदरत में है ये सब। और गिनते जाएं, सोचते जाएं, सोचते जाएं, आपकी सोच खत्म नहीं, सोच खत्म हो जाएगी, ये चीजें खत्म नहीं होंगी कि क्या क्या चीजें हैं, कई हमें पता ही नहीं है, कई बेशुमार हैं जो हमें नहीं पता। बेचारा इंसान भी तो कमजोर है ना, उसकी रीच भी कहाँ तक है, अभी तो जो इन्होंने टेलीस्कोप्स बना बना के देखी हैं, तो एक हद ही है ना इंसान के इल्म की भी। جو بھی آسمانوں میں سبھی اس کی مخلوق, سب اس کے قبضے میں. سبحان اللہ. وہ معاف ارض اور جو زمین میں. اب سوچیں زمین میں کیا 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 ہے جو زمین کے اوپر ہے, کیا کیا ہے جو زمین کے نیچے ہے, کیا کیا ہے جو سمندروں کے اندر ہے, سمندروں کے اوپر ہے, سمندروں کے نیچے ہے, کہاں تک آپ جنگلوں کے اندر سوچیں کہ کیا کیا چیزیں ہیں, چھوٹے سے چھوٹے کیڑے سے لے کے بڑے سے بڑے ہاتھی اور پہاڑوں اور سمندروں تک, سب کے اوپر اس کا قبضہ ہے قدرت, سب اس کے کنٹرول میں. اللہ اکبر. تو اس کے لیے ہے تعریف, اس کے لیے الحمد ہے, کیونکہ وہ حمد کے لائق ہے. واقعی وہ ساری کائنات کو بنانے والا اور ساری کائنات کو کنٹرول کرنے والا, پھر کیسے نہ اس کی تعریف ہو. اور اتنا بڑا رب جس کے قبضہ ہے قدرت میں یہ سب کچھ ہے, تو کیا ہم نہیں اس کے قبضہ ہے قدرت میں ہوں گے؟ اور ہمارے مسئلے اور ہمارے غم اور ہماری پریشانیاں, یہ اس کے لیے کیا چیز ہے, کتنی چھوٹی ہیں یہ اس کے سامنے. وَلَهُ الْحَمْدُ فِي الْآخِرَةِ, اور اسی کے لیے حمد ہے آخرت میں. اب یہ ہم نے ایک نئی چیز دیکھی کہ یہاں پہ بتایا گیا کہ حمد اس کی آخرت میں بھی ہے. حالانکہ سورہ فصلت میں بھی آتا ہے کہ لَهُ الْحَمْدُ فِي الْأُولَى وَالْآخِرَةِ, دنیا میں بھی اس کی حمد ہے اور آخرت میں بھی اس کی حمد ہے. تو یہ کہیں کہیں یہ آخرت کا ذکر الگ سے بھی آیا ہے. کیوں آخرت کا ذکر الگ سے آنے کی کیا وجہ ہے؟ ایک تو یہ کہ دنیا میں اوروں کی بھی لوگ تعریف کر دیتے ہیں, خواہ وہ اس کے قابل ہوں یا نہ ہوں, لیکن آخرت میں حمد صرف اور صرف اللہ کی ہوگی. دوسری بات یہ اس کے اندر یہاں پہ سمجھیں کہ آخرت میں اللہ کی جو حمد ہے اس کا اظہار بہت زیادہ ہوگا, بہت زیادہ. دنیا میں بھی ٹھیک ہے, اللہ تعالی کی مخلوق اس کی حمد بیان کرتی ہے, جیسے کہ ہم نے قرآن میں پڑھا کہ ہر چیز اللہ کی تسبیح کر رہی, چاہے تمہیں سمجھ آئے یا نہ آئے, اور صرف تسبیح نہیں کر رہی, نماز بھی پڑھ رہی ہے, ان کی نمازیں بھی ہیں, لیکن تمہیں سمجھ نہیں آتی ان کی تسبیح اور نہ ان کی نماز. تو دنیا میں بھی کر رہے ہیں, بہت ساری مخلوق کر رہی ہے, انسانوں میں سے بھی مومن لوگ کر رہے ہیں, مگر وہ مومن بھی یعنی اکثریت, تو یہی حال ہے ایمان والوں کا بھی, جو مسلمان جو اللہ پہ ایمان رکھتے ہیں وہ بھی دیکھیں کہیں اللہ کی حمد یاد رہتی ہے, اکثر وقت میں تو بھول ہی رہتی ہے, ٹھیک ہے نا. اور بہت سارے انسان ہیں جو کہ اللہ تعالیٰ کو مانتے ہی نہیں ہیں, تو وہ تو اس کی حمد بھی نہیں بیان کر رہے ہوتے, لیکن آخرت میں سب اس کی حمد بیان کریں گے, اس کی حمد کا اظہار ہوگا, وہاں پہ سب سے زیادہ اس کی ہی حمد ہوگی, اسی کی بلکہ حمد ہوگی. تو یہ فرق ہے کہ آخرت میں کس طرح سے اللہ تعالی کی حمد کے ترانے پڑیں گے انسان بھی اور سبھی آخرت میں. لیکن جو الحمد ہوگی نا وہ بے اختیار ہوگی. دنیا میں ہم نے لاسٹ ٹائم پڑھا تھا نا امانت کی بات کو, کہ دنیا میں آپ کو امانت کیا ہے, یہ امانت کا ذمہ داری آپ پہ کیا ڈالی گئی ہے کہ آپ اپنے ارادے اور اختیار سے کوئی کام کریں, ٹھیک ہے, فرائض اللہ کی فرما برداری, اللہ کی گناہوں سے بچنا, یہ سب اپنے ارادے اور اختیار سے کریں. آخرت میں یہاں پہ تو اب ہم ارادے سے کریں گے, ہم یہاں پہ ہر ایک کو اختیار ہے, چاہے آپ حمد کریں تو چاہے نہ کریں, چاہے آپ چپ بیٹھے رہیں سارا دن, اب وہی زبان ہلا کے حمد کر سکتے تھے, نہیں تھی, ٹھیک ہے, چاہے مشکل میں یا آسانیوں کے اندر, خوشی یا غمی کے اندر حمد کریں نہ کریں, آپ کی مرضی ہے. وہاں پہ ہر کوئی حمد کرے گا, وہاں پہ دیکھیں جو جنتی ہیں ان کی سانس کے ساتھ اللہ کی حمد بیان ہوگی, یعنی جیسے ہم سانس لے رہے ہیں نا ابھی, تو سانس لینے میں کوئی مشقت نہیں ہے, میں سوچ سوچ کے سانس نہیں لے رہی, چلو اب پھر سانس لیتی ہوں, پھر میں تھوڑی دیر میں سوچوں, اچھا اب مجھے دوسری سانس لینی ہے, اب پھر میں سوچوں, ایسے نہیں, بے اختیار اللہ کی حمد ہوگی اسی طرح. कि यानी हमद निकलती रहेगी उनमें से और कोई मेहनत नहीं करनी पड़ेगी, कोई मुशक्कत नहीं होगी। देखिए जैसे हमें सांस लेने में तो कोई मेहनत नहीं करनी पड़ रही, खुद ब खुद सांस चलती जा रही, इसी तरह वहां पे होगी। इसी वजह से उसके वजह से फिर लोगों के दर्जे बुलंद नहीं होंगे। आज तो मैं और आप एक दफा अल्हम्दुलिल्लाह कहें तो मीजान भर जाता है अल्हम्दुलिल्लाह से। एक दफा अल्हम्दुलिल्लाह करें, जमीन और आसमान के दरमियान जितना खला है वो भर जाता है एक अल्हम्दुलिल्लाह से, सुभानअल्लाह। लेकिन आखरत में अल्हम्दुलिल्लाह की वजह से किसी के दर्जे बुलंद नहीं होंगे, क्योंकि वो बेइख्तियारी है। असल मेरा और आपका इम्तिहान ही है, कौन है जो अपने इख्तियार से अल्लाह की हम्द बयान करे, कौन है जो अपने इख्तियार से अल्लाह के आगे झुक जाए, कौन है जो ये सारी नाफरमानियां कर सकती है, जो जो उसका दिल चाहता है वो सब काम कर सकती, मगर वो अपने आप को रोक के रखे सिर्फ उस अल्लाह की खातिर। यही तो अमानत है, यही तो इम्तिहान है। और मैंने और आपने, हमारे इंसान ने यानी चूज किया है कि मैं इस इम्तिहान में पढ़ के पास होके इनाम लेना चाहता हूँ।